आप जगह कामकाज ऐसे चल रहे हैं कि हमारी क्लास नहीं हो सकी थी और अभी भी जरा सेटअप में हो रही थी उनकी सारी चीजें जरा उलट पुलट हुई हुई हैं। तो बहरहाल वादों के साथ क्लास शुरू करते हैं जरा ताखिर से। الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والمرسلات عرفا فالعاصفات عصفا والناشرات نشرا فالفارقات فرقا فالملقيات ذكرا عذرا أو نذرا إنما توعدون لواقع إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما। तो पिछली क्लास जो गुज़श्ता पीर को हुई थी उसके अंदर हम सूरतुल मुरसलात की तफसीर पढ़ रहे थे मारुफुल कुरान जिन नंबर 8 से, और इसमें हम पेज नंबर 647 के ऊपर थे और इस आयत वैलुल बल्कि अलम नुहलिकल अव्वलीन सुम्मा नुतबिउहुमुल आखिरीन इसकी तफसीर हमने पढ़ ली थी। मुफ्ती शफी रहमतुल्लाह ने फरमाया था कि मशहूर मारूफ क़िरात के मुताबिक जो है वो सुम्मा नुतबिउहुमुल आखिरीन है, लेकिन इतने बड़े फकीह और इतने बड़े मुफस्सिर हज़रत मौलाना मोहम्मद शफी रहमतुल्लाह अलैह से भी यहाँ पर एक तसामुह हो गया था। तसामुह का लफ्ज बड़ा अदब के साथ जो है ना किसी बड़े की गलती का बताने के लिए तसामुह का लफ्ज इस्तेमाल किया किया जाता है। तसामुह सीन से तसामुह, ठीक है, यानी भूल चूक हो गई, जानबूझ करके गलती नहीं करी और ना जो है वो उनके किसी कोई नाउज़ बिल्ला इल्म के अंदर कोई बहुत बड़ा कोई मसला है, कोई फॉल्ट है, नहीं, बल्कि इतने बड़े इंसान से भी जो है वो भूल चूक हो सकती है, हो गई, ठीक है। इतनी बड़ी किताब लिखी, इतना ज्यादा फायदे की किताब लिखी, तो भाई उसको भी तो देखना चाहिए ना कि जैसे 99.95% जो है वो इतना बेहतरीन विदाउट मिस्टेक्स और इतना ज्यादा नफा बख्श, तो भाई अगर एक गलती हो भी गई तो वो तो भाई इंसान है, ठीक है, इसको इसी तरह से समझना चाहिए और देखना चाहिए कि भाई इंसान तो हैं, लेकिन इसकी वजह से उनके ऊपर तनकीद करना और ये समझना शुरू कर देना कि हाँ भाई देखो उनसे भी गलती हो जाती है तो फिर हमें जो है वो तनकीद करनी चाहिए और उस गलत को गलत कहना चाहिए, सही को सही कहना चाहिए। ये जो जुमला है ना, गलत को गलत कहना चाहिए सही को सही कहना चाहिए, ये जुमला जो है वो हमें हरगिज नहीं कहना चाहिए। इसलिए नहीं कि ये जुमला गलत है, ये अल्फाज गलत हैं कि सही को सही कहना और गलत को गलत कहना, नहीं, ये अल्फाज सही सही है, ठीक है, लेकिन ये गलत मौके के ऊपर कहने वाले अल्फाज हैं। यहाँ पर गलत मौका है, ये मौका नहीं है इन अल्फाज को कहने का, क्योंकि यहाँ पर एक बहुत बड़े अजीम मुफस्सिर और मुहद्दिस और यानी आलिम दीन और बहुत ही नेक और मुत्तकी और बहुत ज्यादा नफा बख्श शख्सियत के बारे में बात हो रही है, तो इस मौके के ऊपर इस तरह के अल्फाज कहना जो है वो इंतहाई दर्जे की बेअदबी होगी, ठीक है ना। और ये दीन जो है ना ये तो अदब सिखाने के लिए आया है, ठीक है ना, दीनो कुल्लुहु अदब, ठीक है। बहुत सारे लोग जो है वो आजकल यही वाली गलती कर रहे हैं कि उलमा की कोई गलती हाथ आ जाए और उसके बाद फिर उसको इतना उसका ढंढोरा पीटते हैं और इतना उसके ऊपर जो है वो शोर मचाते हैं और अपने हक में ये दलील देते हैं कि भाई हम तो गलत को गलत कहेंगे, ये तो बहुत जरूरी है और ये तो बड़ी अहम चीज है। उनको ये शऊर नहीं है कि इस सही बात को वो गलत मौके पर इस्तेमाल कर रहे हैं और गलत नीयत से इस्तेमाल कर रहे हैं, ठीक है, और इस वजह से जो है ना वो उनके अपने अमाल जो है वो जाया होने का खतरा ज्यादा है बजाय इसके कि किसी गलती की इसलाह हो जाए। बहरहाल ये तो पिछले क्लास से रिलेटेड एक बात थी और उसी के हमने सॉर्ट ऑफ यानी याद दहानी कराई, और इसके बाद फिर हम आगे बढ़ते हैं। किसी कोई सवाल हो इस टॉपिक के ऊपर तो आप बिला शक शुबा पूछ लीजिए यहाँ पे चैट विंडो के ऊपर लिख करके, ठीक है। तो अगला भी पैराग्राफ हमने पढ़ ही दिया था, फरमाते हैं कि फर्क ये है اچھا سوری، اس میں پیچھے بھی پڑھنا پڑے گا کہ پچھلی امتوں کی ہلاکت اور عذاب کی خبر دینے کے بعد موجودہ کفار اہل مکہ کو آئندہ ان پر آنے والے عذاب کی خبر دینا مقصود ہے، جیسا کہ غزوہ بدر وغیرہ میں مسلمانوں کے ہاتھوں ان پر عذاب ہلاکت نازل ہوا تھا. ٹھیک ہے کہ بھائی تمہارے اوپر بھی اسی طریقے سے عذاب آئے گا اگر تم نے بھی توبہ نہ کری. ٹھیک ہے، تو عذاب تو آئے گا اس امت کے، یعنی نبی علیہ الصلوۃ والسلام کے جو کے بعد جو دنیا کے اندر موجود ہیں نا لوگ، وہ سارے کے سارے نبی علیہ الصلوۃ والسلام کی امت ہے. ٹھیک ہے، جو آپ صلی اللہ علیہ وسلم کی بات مانتے ہیں وہ امت اجابت کہلاتے ہیں. اجابت ٹھیک ہے، جواب یعنی پوزیٹو جواب دینے والے، جنہوں نے آپ صلی اللہ علیہ وسلم کی بات مان لی وہ امت اجابت کہلاتے ہیں، اور جنہوں نے آپ صلی اللہ علیہ وسلم کی بات نہیں مانی وہ بھی نبی علیہ الصلوۃ والسلام کی امت ہیں لیکن وہ امت دعوت کہلاتے ہیں. امت دعوت ٹھیک ہے، یعنی ان کو دعوت جو ہے وہ بھی دی جائے گی، یا دعوت جو ہے وہ جاری ہے ان کے لیے. ٹھیک ہے، اب وہ اس دعوت کو قبول کر لیں تو وہ بھی امت اجابت میں داخل ہو جائیں گے، اور اگر اس دعوت کو قبول نہیں کیا انہوں نے اور ان کو موت آ گئی تو وہ پھر کافروں میں شمار ہو کر کے وہ اس دنیا سے چلے جائیں گے. ٹھیک ہے، تو اب اس امت کے جو کافر ہیں یا اس امت کے جو 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 سرکش ہیں ان کے اوپر بھی عذاب آئے گا. فرق کیا ہے؟ ایک فرق ہے اس عذاب کے اندر، فرق یہ ہے کہ پچھلی امتوں پر آسمانی عذاب آتا تھا جس سے پوری بستیاں تباہ ہو جاتی تھیں. امت محمد صلی اللہ علیہ وسلم کا حضرت صلی اللہ علیہ وسلم کی وجہ سے یہ اکرام خاص ہے کہ ان کے کفار پر آسمانی عذاب نہیں آتا، بلکہ ان کا عذاب مسلمانوں کی تلوار سے آتا ہے جس میں ہلاکت عام نہیں ہوتی، صرف بڑے سرکش مجرم ہی مارے جاتے ہیں. ٹھیک ہے، تو پوری پوری بستیاں تباہ نہیں ہوتی، جیسے کہ جس بستی میں ایک رسول بھیجے گئے، وہ رسول جو بھیجے جاتے تھے نا پہلے ایک یعنی بستیوں کو بھیجے جاتے تھے، یا تو ایک بستی کو یا گروپ آف بستیوں کو. ٹھیک ہے، تو جب اس بستی کے لوگ یا اس گروپ آف بستی، یعنی اس بستی کا جو ایک یعنی کئی بستیاں ایک ساتھ موجود ہوتی ہیں، جیسے حضرت لوط علیہ السلام. ٹھیک ہے، لوط علیہ السلام جو ہے نا وہ کسی ایک بستی کی طرف نہیں بھیجے گئے تھے بلکہ وہ کئی بستیوں کا مجموعہ تھی. ٹھیک ہے، تو اب جب انہوں نے بہت سرکشی کری اور حد سے گزر گئے تو اللہ تعالیٰ کا عذاب آیا اور وہ ساری کی ساری بستیاں تباہ ہو گئیں، سوائے چند ان لوگوں کے کہ جن کو لوط علیہ السلام جو لوط علیہ السلام کے ماننے والے تھے. ٹھیک ہے، جن کو لے کر کے لوط علیہ السلام وہاں سے نکل گئے تھے، جن میں ان کی بیٹیاں ہی تھیں بیسیکلی. ٹھیک ہے، بیوی جو ہے وہ بھی آپ کو پتہ ہے کہ راستے سے واپس چلی گئی تھی اور عذاب کا وہ بھی شکار ہو گئی تھی. ٹھیک ہے، تو اس امت میں ایسا نہیں ہوگا، بلکہ اگر عذاب آتا بھی ہے نا تو وہ کس شکل میں، کہ مسلمانوں کے ہاتھوں ان کو مروایا جاتا ہے. ٹھیک ہے، اب باقی جو عذاب کی شکلیں نظر آتی ہیں ان کا ہمیں کچھ پتہ نہیں ہے کہ وہ واقعی اللہ کا عذاب ہے یا یہ کہ وہ کسی اور وجہ سے، یعنی وہ واقعی کیا ہے وہ اگزیکٹلی. ایک مثال کے طور پر اس امت کے اندر بھی زلزلے آتے ہیں، اس امت کے اندر بھی طوفان آتے ہیں. ٹھیک ہے، اور جو ہے وہ اس طرح کی اور بھی بہت ساری شکلیں ہیں. ٹھیک ہے، لیکن یہ جو زلزلے والا جو ایک عذاب آیا تو ہے، لیکن یہ اس شکل کا عذاب ہے جو کہ پچھلی امتوں کو آیا تھا یا نہیں، اس کے بارے میں کوئی کنفرم بات نہیں کری جا سکتی. ٹھیک ہے، کیونکہ بہت نیک متقی ماننے والا بھی بندہ ہے، وہ بھی زلزلے کے اندر ہلاک ہو سکتا ہے، اور بہت زیادہ نافرمان اور سرکش قسم کا بندہ ہے، وہ بھی زلزلے کے اندر ہلاک ہو سکتا ہے. ٹھیک ہے، تو اس کا حساب جو ہے نا وہ مرنے کے بعد ہوگا، پہلے سے نہیں بتا سکتے کہ اس کے اوپر کس وجہ سے عذاب آیا ہے یا اس کے اوپر عذاب نہیں آیا، بلکہ یہ شہادت ہوئی. کیونکہ زلزلے کے اندر اگر کسی مومن کی موت ہوتی ہے تو وہ اس کے لیے شہادت ہوتی ہے. ٹھیک ہے نا، میدان جنگ والی شہادت بے شک نہیں ہوتی، لیکن اچانک موت والی شہادت تو ہوتی ہے. ٹھیک ہے، تو اس امت کے اوپر جو عذاب کی شکلیں ہیں نا وہ بڑی مختلف ہیں پچھلی امت کے عذابوں کی شکلوں سے. ٹھیک ہے، لیکن اس امت کے اندر جو عذاب کافروں کے اوپر آتا ہے مومنوں کے ہاتھوں سے آتا ہے. ٹھیک ہے نا، یہ بات تو یہاں لکھی ہوئی ہے نا، مومنوں کے ہاتھوں سے آتا ہے. تو بھائی یہ جو عذاب مومنوں کے ہاتھوں سے آتا ہے، یعنی جہاد کے اندر ان کو مارا جانا، तो ये कैसे आएगा? मोमिन के ऊपर ये वाला अजाब जो है वो कब आता है कि वो जिहाद में काफिरों यानी जिहाद में जो है वो काफिरों से लड़ाई करें और फिर काफिरों को जो है वो मारें, तो ये हम कह सकते हैं कि हाँ भी काफिरों के ऊपर अजाब है, ये मोमिनों के हाथों जो है वो मारे गए। ये कैसे आएगा, ये कब आएगा? ठीक है, इसके बारे में अगर आपसे पूछें कि जिहाद में काफिरों को मोमिन मारे, ठीक है, तो ये अभी जैसे दुनिया में अगर हम देखें तो ऐसा तो नहीं हो रहा, ठीक है, तो इसकी एक एक इसकी एक शक्ल होती है, इसका एक एक तरतीब होती है, ठीक है, कि जिसके बाद फिर जिहाद होता है और जिहाद में फिर जो काफिर मारे जाते हैं वो मोमिनों के हाथों अल्लाह का अजाब पाने वाले बन गए, ठीक है, जो जिहाद में मारे जाते हैं। लेकिन ये तो कहीं हो ही नहीं रहा अभी, ठीक है, तो भाई इसकी क्या तरतीब है, इसकी क्या ऑर्डर क्या है इसका, अगर किसी को इसका जवाब मालूम है तो बता दें। जब एक अमीर के तहत होंगे, जब एक अमीर के तहत होंगे, नहीं, एक अमीर के तहत होना पूरी पूरी उम्मत मुस्लिमा का जरूरी नहीं है कि वो जब एक अमीर के तहत पूरी उम्मत मुस्लिमा हो जाएगी तब जो है वो काफिरों से जिहाद लड़ेंगे और फिर जो है वो जो काफिर जिहाद में मारे जाएंगे तो वो जो है क्या कहते हैं अल्लाह का अजाब पाने वाले कहलाएंगे। नहीं, पूरी उम्मत का एक अमीर के तहत होना जरूरी नहीं है, किसी एक इलाके के अंदर जो मुसलमान हैं उनका एक अमीर हो और उस अमीर के साथ मिलकर के जो है वो मुफ्तियों के फतवे के बाद जो है वो जिहाद शुरू करें तो वो भी हो सकता है, पूरी उम्मत का एक अमीर के तहत जमा होना जरूरी नहीं है, किसी बड़े के हुक्म के बाद जिहाद करें जब उलमा कहेंगे, जब उलमाए हक फतवा देंगे, पहले खुद मानने वाले हों सच्चे मोमिन, नहीं, ठीक है। आप लोग असल में मैं यकीनन सवाल ही सही तरीके से आपके सामने नहीं रख सका, तो आई आई डोंट ब्लेम यू कि आप जो है वो जवाब दे तो रहे हैं लेकिन वो एक वो इस वाले सवाल का जवाब नहीं है जो कि मैं पूछना चाह रहा हूँ लेकिन पूछ नहीं पा रहा, वो एक दूसरे सवाल का जवाब है जो कि अभी हम पूछ ही नहीं रहे, ठीक है। तो इसका जवाब ये है कि जिहाद जो है ना ये दावत व तबलीग के बाद होता है, दावत के बाद होता है, ठीक है। हमारे इस वक्त जो हालात चल रहे हैं ना वो हालात क्या चल रहे हैं कि हम असल में काफिरों को दावत नहीं दे रहे हैं, ठीक है, हम काफिरों को दावत दे नहीं रहे, दावत का सिलसिला जो है वो बंद हो चुका है, दावत का सिलसिला बंद हो चुका है। ये जो जिहाद होता है ना ये दावत की इंतहाई शक्ल होती है, तरीका क्या है, तरतीब क्या है कि पहले ईमान वाले जो है वो काफिरों के पास जाते हैं हथियार वथियार लेकर के, ठीक है, और उनको कहते हैं असलम तस्लिम, ठीक है, आप जो है वो सुपुर्द करते हैं अपने आप को हमारे और आप मुसलमान हो जाएं, हम भाई भाई बन जाएंगे और हर चीज जो है वो हम आपके साथ शेयर करेंगे, आजादी भी शेयर करेंगे और जो है वो यानी अपना दीन भी आपके साथ शेयर करेंगे, सब कुछ आपके साथ शेयर करेंगे, आप हमारे भाई हो गए, ठीक है। अगर आप तैयार नहीं हैं अपने आप को सुपुर्द करने के यानी अब मुसलमान बनने के लिए आप तैयार नहीं हैं तो आप जो है ना फिर आप जिम्मी बन जाएं, जिम्मी का मतलब ये कि हम आपके ऊपर यानी हमें अपने मुल्क का जो है वो हुकूमत दे दें, ठीक है, हम आपके ऊपर हुकूमत करेंगे, आपसे हम टैक्स लेंगे, जिम्मी टैक्स जिसको कहते हैं, ठीक है, और जो है ना हम आपको प्रोटेक्शन देंगे, आपकी जिंदगियां भी महफूज रहेंगी हमारी हुकूमत के तहत, आपके जान माल भी महफूज रहेंगे हमारी हुकूमत के तहत, अब आपकी इज्जतें भी महफूज रहेंगी हमारी हुकूमत के तहत, आप इसके लिए तैयार हो जाएं। अगर काफिर कहें कि नहीं हम इसके लिए भी तैयार नहीं है तो फिर उसके बाद क्या तीसरा ऑप्शन क्या होता है, तलवार, ठीक है, अब जो है ना हम आपसे लड़ेंगे और लड़ने के अंदर जो है वो अगर हम जीत गए तो फिर आपके साथ फिर हम यानी फिर दूसरा वाला सलूक करेंगे, ठीक है, जिसमें कि आपके लोगों को कत्ल भी किया जा सकता है और कैदी भी बनाया जा सकता है, गुलाम भी बनाया जा सकता है, ठीक है, तो ये प्रोसेस होता है, पहले आप उनको दावत दें चाहे वो तलवार लेकर के जाएं और फिर उसके बाद उनको दावत दें या पहले से ही उनको दावती खतूत वगैरह भेजें उनको जो है वो بلائیں دین اسلام کی طرف, ٹھیک ہے نا. اگر وہ انکار کر دیتے ہیں مسلمان ہونے سے تو پھر ان کو ذمی بننے کا آپشن دیں, اگر ذمی بننے سے بھی انکار کر دیتے ہیں تو پھر آپ ان کے اوپر چڑھائی کر دیں. یہ ہے جہاد, ٹھیک ہے. اور یہ جہاد جو ہے وہ شروع کہاں سے ہوتا ہے, مسلمانوں کا امیر ہوگا, ٹھیک ہے, اور وہ علماء کرام سے فتویٰ لے گا کہ ہاں بھی مجھے جہاد جو ہے وہ کرنا چاہیے, موقع ہے جہاد کرنے کا کہ نہیں ہے. جب فتویٰ اس کو مل جائے گا تو پھر وہ اس طریقے سے جہاد کا آغاز کرے گا, ٹھیک ہے. اچھا, اب مسئلہ کیا ہے, جس دور میں ہم زندہ ہیں نا, اس دور کے اندر دین کے تبلیغ کا یہ راستہ بند ہو گیا, ٹھیک ہے نا. مسلمان اس وقت تبلیغ کر نہیں رہے ہیں. یہ جو دعوت و تبلیغ کی محنت ہے نا, جس کو کہ سب تبلیغ کہتے ہیں, ٹھیک ہے نا, یہ کافروں میں نہیں ہو رہی ہے. مولانا الیاس رحمۃ اللہ علیہ والی جو محنت ہے نا, جس کو تبلیغ جماعت کہتے ہیں, یہ محنت جو ہے وہ کافروں کے لیے کی تھوڑی ہو رہی ہے. یہ محنت تو مسلمانوں کی اپنی اصلاح کی محنت ہے, ٹھیک ہے نا. کیونکہ مولانا الیاس رحمۃ اللہ علیہ جو ہے نا, یہ بہت زیادہ درد والے تھے, بہت زیادہ فکر والے تھے. ان کے علاقے میں ایک بستی تھی میوات, میوات, ٹھیک ہے, یہ آپ کی دہلی کے قریب انڈیا والے زیادہ بہتر جانتے ہیں. تو میوت کی بستی کے اندر جو ہے نا, یہ بچوں کو جو ہے وہ کوشش کر رہے تھے کہ بھئی کسی طرح دین پر آ جائیں. ان کو مکتب میں لے کر کے آتے تھے, پڑھاتے تھے, دین سکھاتے تھے. اور پھر کچھ عرصے کے بعد جو ہے نا, جب چھٹیاں ہو جاتی تھی, سالانہ چھٹیاں, تو بچے جو ہے وہ واپس اپنے گھروں میں چلے جاتے تھے. اور گھروں میں جا کر کے جو ماحول ہوتا تھا وہ بالکل بے دینی کا ماحول تھا. حتیٰ کہ ان لوگوں نے گھروں کے اندر مورتیاں بھی رکھی ہوئی تھی, ٹھیک ہے نا. مسلمان گھر تھے, اپنے آپ کو مسلمان کہنے والے تھے, لیکن مورتیوں تک کی پوجا کیا, یعنی رکھتے تھے, پوجا کرتے تھے, نہیں کرتے تھے, لیکن بہرحال مورتیاں رکھنا بھی تو کوئی جائز چیز نہیں ہے نا. تو وہ بچے جو ہے نا, جب سالانہ چھٹی میں گھر جاتے تھے تو بالکل سب کچھ بھول جاتے تھے. حالانکہ مولانا الیاس جیسے استاد ہے نا, جو کہ سب سے زیادہ اللہ کا ذکر کرنے والے, اور کیا ان کا علم کا مقام ہوگا, تقویٰ کا مقام ہوگا, لیکن ان کے اسٹوڈنٹ جو ہیں وہ بالکل چٹ پٹ ہو جاتے تھے اپنے گھر جا کر کے. تو وہ بڑے فکر مند, بڑے پریشان. تو بالآخر اللہ تعالیٰ نے ان کے دل میں بات ڈالی کہ یہ جو محنت تم بچوں میں کر رہے ہو نا, یہ محنت تم بڑوں میں کرنا شروع کرو, ٹھیک ہے. تو انہوں نے پھر جو ہے نا وہ بڑوں میں محنت کرنی شروع کری, اور پھر ان کی بات کو سن کر کے چند لوگ جو ہیں وہ ان کے ساتھ نکلے اپنے گھر کو چھوڑ کر کے, اور 40 دن تک جو ہے وہ مسجد کی اور یعنی ایک نیک فضا کے اندر ان کے ساتھ رہے, ٹھیک ہے نا, اپنے گھروں کے ماحول سے دور, ٹھیک ہے. اب یہ جو 40 دن کا عرصہ ہوتا ہے, اس میں اللہ تعالیٰ نے ایک برکت رکھی ہے, ٹھیک ہے نا, اور اس کی بڑی دلیلیں ہمارے پورے تاریخ میں بھری ہوئی ہیں. تو اب جب یہ لوگ بڑے لوگ 40 دن تک ان کی صحبت میں رہے نا, یا کچھ 4 مہینے کی صحبت میں رہے, کچھ 40 دن کی صحبت میں رہے, اب ان بڑوں کے اندر تبدیلی آنی شروع ہوئی. اور وہ تبدیلی اتنی پکی تھی کہ وہ گھر واپس گئے نا, تو گھر کے ماحول میں پھر وہ نہیں ہو گئے, یعنی سب کچھ بھول نہیں گئے, بلکہ ان کے اندر باقی رہی دین کی محنت, ان کے اندر باقی رہی. اور وہ آہستہ آہستہ کرتے کرتے وہ اس قابل ہو گئے کہ وہ اپنے گھر والوں کو بھی جو ہے وہ دیندار بنانے کے اندر کامیاب ہو گئے, ٹھیک ہے. تو یہاں سے تبلیغی محنت شروع ہوئی, یہ تبلیغی جماعت والی محنت, ٹھیک ہے. ہم یہاں پہ اس محنت کی بات ہی نہیں کر رہے, ہم تو بات کر رہے ہیں یہاں پر کافروں والی محنت کی, کافروں کو محنت کرنے کی, ٹھیک ہے. یہ امت کے اندر جو ہے نا, یہ ختم ہو گئی, ٹھیک ہے نا, یہ ختم ہو گئی. یہ بہت پہلے ختم ہو گئی. کب ختم ہو گئی؟ جب مسلمان جو ہیں وہ امت, جو پوری دنیا تھی اس کے اوپر حکمران تھے نا, جس زمانے میں مسلمان پوری دنیا پر حکمران تھے, ٹھیک ہے. تو اس زمانے میں مسلمانوں نے جو ہے وہ جب بہت زیادہ مال و دولت آ گئی, بہت حالات جو ہے وہ دنیاوی اعتبار سے اچھے ہو گئے, تو اس وقت مسلمانوں نے جو ہے نا, وہ سب نے نہیں لیکن میجورٹی نے, جو کافروں کو دعوت دینے والا کام تھا نا, اس کام کو چھوڑ دیا, ٹھیک ہے نا, اس کام کو چھوڑ دیا جو کہ مسلمانوں کی دنیا میں موجود ہونے کا مقصد تھا. کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنهون عن المنکر, ٹھیک ہے, مسلمانوں نے یہ والا کام چھوڑ دیا. اب جب مسلمانوں نے دعوت دینے کا کام چھوڑ دیا نا, ٹھیک ہے, کافروں کے اوپر یعنی نہ تو دعوت دے رہے, نہ جو ہے پھر اس کے بعد حملہ کر رہے ہیں, نہ جہاد کر رہے ہیں. اب جب یہ سارا کام ختم ہو گیا نا, تو اس کی سزا ملتی ہے, جب اللہ کا حکم کوئی ماننا چھوڑ دیتا ہے نا, ٹھیک ہے, تو پھر اللہ تعالیٰ کی طرف سے سزا آتی ہے. اور وہ سزا کیا آئی کہ مسلمان جس کا کام تھا دعوت دینا, وہ داعی بننا اس کا مقصد تھا, داعی بننے کی بجائے اب وہ مسلمان کیا بن گیا, مدعو بن گیا. کیوں؟ اس لیے کہ اللہ تعالیٰ نے کافروں کو قوت دینی شروع کر دی. اللہ تعالیٰ نے کیا کیا, کافروں کو طاقت دینی شروع کر دی, کافروں کو, ٹھیک ہے, جو نہ ماننے والے تھے ان کو اتنی طاقت دے دی اللہ تعالیٰ نے کہ انہوں نے مسلمانوں کے اوپر حملہ کر دی, اور مسلمان جو ہے نا وہ اپنے آپ کو کہیں بھی نہیں بچا سکے, ٹھیک ہے نا. چند ایک جو تھے اچھے, ٹیپو سلطان رحمت اللہ علیہ, حیدر علی رحمت اللہ علیہ, ہے نا, نواب سراج الدولہ رحمت اللہ علیہ, یہ چند 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 لوگ تھے. انہوں نے کوشش کری, ہمارے علماء کرام ہے نا, حاجی امداد اللہ مہاجر مکی رحمت اللہ علیہ, حافظ ضامن رحمت اللہ علیہ, یہ بڑے اچھے لوگ تھے, یہ جو ہے وہ دین کو سمجھتے تھے, دین کی محنت بھی کرتے تھے, لیکن یہ بہت تھوڑے تھے. زیادہ تر جو عوام تھے وہ نہیں کرتے تھے, وہ ان کی بات نہیں مانتے تھے. تو ہوا کیا, انہوں نے تھوڑی سی ریزسٹنس دکھائی, تھوڑا سا جو ہے وہ جہاد کیا, تھوڑی سی جو ہے وہ ریزسٹنس کری, لیکن ٹھہر نہیں سکے, یہ کافروں کے سامنے یہ نہیں ٹھہر سکے. ان کے اپنے لوگوں نے ہی ان کو کافروں کے ساتھ ساز باز کر کے مروا دیا, شہید کروا دیا, ٹھیک ہے. تو اس طریقے سے جو ہے نا امت جو ہے وہ بالکل جو ہے یعنی غلام بن گئی. اور غلام بننے کا صرف یہ مطلب نہیں ہوتا کہ جیسے کہ اب ان کے پاس یعنی ان کو جو ہے وہ زنجیروں میں باندھ دیا گیا ہے, ان کو جیلوں کے اندر بند کر دیا گیا ہے, اور جو ہے وہ ان کا مال پیسہ جو ہے وہ لوٹ لیا گیا. نہیں, صرف یہ غلامی نہیں ہوئی بلکہ دینی طور پر بھی وہ غلام ہو گئی, ٹھیک ہے نا. لٹرلی امت جو ہے وہ مدعو بن گئی. مدعو اس کو کہتے ہیں کہ جس کو دعوت دی جا رہی ہوتی ہے, ٹھیک ہے. تو ہمارا حال اس وقت یہ ہے, پچھلے 250 سال تقریباً, ایٹ لیسٹ 250 سال تو کہنا چاہیے, 250 سال 300 سال, ہمارا حال اس وقت یہ ہے کہ ہم داعی تو کیا بنیں گے, ہم تو مدعو بنے ہوئے, ٹھیک ہے نا. یہ کافر جو ہے وہ ہر طریقے سے ہمیں دعوت دیتے ہیں اور ہم ان کی دعوت کو قبول بھی کر لیتے ہیں, ٹھیک ہے. ہمارے کتنے جو ہیں یعنی جو نام کے مسلمان سمجھتے ہیں اپنے آپ کو مسلمان, نام بھی اپنا مسلمان رکھا ہوا ہے, مسلمان گھرانوں کے اندر بھی رہتے ہیں, ٹھیک ہے, لیکن ایمان سلامت ہونا یہ بہت مشکل, یہ بہت مشکل ہے کہ ایمان بھی ان کا سلامت, ٹھیک ہے. تو یہ معاملہ ہو گیا ہے, ٹھیک ہے. تو اب اس کا حل کیا ہے, اس کا حل یہی ہے کہ ہم اس کو ریورس کرنے کی کوشش شروع کریں, اللہ تعالیٰ سے مدد مانگیں اور اس کے بعد اس کی کوشش شروع کریں. اور یہ کوشش کیسے ہوگی, آپ جو ہے وہ خواتین ہیں, 65 خواتین کم از کم یہاں پہ اس آج اس کے علاوہ کلاس کے اندر موجود ہے نا, امید ہے کہ اس کے علاوہ بھی شاید کسی کے ساتھ ایک آدھ اور بھی بیٹھی ہوئی ہوں, ٹھیک ہے. تو یہ جو خواتین ہیں نا, یہ اس کام کو کیسے کریں, یہ اس کام کو ایسے کریں کہ اپنی اولادوں کا ذہن بنائیں, اپنی اولادوں کو اس بات کی فکر دلائیں کہ بیٹا ہمیں جو اس دنیا کے اندر بھیجا گیا ہے نا, ہمیں تو اللہ کی بندگی کے لیے بھیجا گیا ہے اور دعوت کے لیے بھیجا گیا ہے نا, ہمیں بندگی اور دعوت کے لیے بھیجا گیا ہے. دعوت بھی بندگی کا حصہ ہی ہے, اصل میں اللہ تعالیٰ کا حکم ہے نا بھائی, بندگی کیا ہوتی ہے, اللہ کا حکم ماننا. تو کیا یہ اللہ تعالیٰ کا حکم نہیں ہے کہ تم جو ہے وہ امر بالمعروف اور نہی عن المنکر کرو, اور جو ہے وہ بلغ عنی ولو آیا, نبی علیہ الصلوۃ والسلام کا حکم نہیں ہے کہ میری طرف سے جو ہے وہ چیزیں پہنچاؤ لوگوں کو, اگرچہ کہ وہ ایک آیت ہی کیوں نہ ہو, ٹھیک ہے. تو بچوں کا ذہن بنائیں, ٹھیک ہے نا, کہ یہ ہے تمہاری زندگی کا مقصد. مثال کے طور پر بچیاں, ہماری بچیاں, ٹھیک ہے نا, وہ الحمدللہ جو دیندار گھرانے ہیں اور پردے کی بات کو سمجھتے ہیں, پردے کی اہمیت کو سمجھتے ہیں, عورت کا جو اللہ تعالیٰ نے زندگی کے اندر مقصد بنایا ہے اس مقصد کو سمجھتے ہیں, تو گھرانوں کے اندر بچیاں جو ہیں نا, ایسے گھرانوں کے اندر بچیاں جو ہیں وہ گھر میں رہتی ہیں, زیادہ تر گھر میں رہتی ہیں, جب ضرورت ہوتی ہے تو باہر جاتی ہیں, فیملی والوں کے ساتھ جاتی ہیں اور بہت اور بھی ضروریات پوری کرنے کے لیے تو باہر جاتے ہیں, لیکن ادروائز جو ہے وہ مور اور لیس گھر میں رہتے ہیں, ٹھیک ہے نا. یہ بچیاں جو ہے نا, یہ جب شام کا وقت ہوتا ہے نا تو یہ باہر نکل کر کے فٹ بال نہیں کھیلتی بچیاں, ٹھیک ہے, ये बच्चियां बाहर निकल करके बास्केटबॉल नहीं खेलती, ये बच्चियां बाहर निकल करके जो है वो आपके प्ले ग्राउंड के अंदर या आपके पार्क के अंदर जो है वो क्या कहते हैं छुपन छुपाई खेल रही हैं, या जो है वो ये पर्देदार घरानों की बच्चियां ये काम नहीं करती, ठीक है ना। लेकिन बच्चे करते हैं, लड़के जो होते हैं वो बाहर निकल करके फुटबॉल भी खेल रहे हैं, बाहर निकल करके जो है वो बास्केटबॉल भी खेल रहे हैं, बाहर निकल करके जो है वो और भी इस किस्म के जो भी स्पोर्ट है राइट वो खेल रहे हैं, उनको कोई पर्दे की जरूरत नहीं है क्योंकि अल्लाह ताला ने उनके ऊपर पर्दा फर्ज किया ही नहीं है, ठीक है। अब जब लड़के आपके बाहर निकल करके ये वाले स्पोर्ट्स खेल रहे हो और आपकी लड़कियां जो है वो घर के अंदर हो, घर के अंदर कोई स्पोर्ट्स खेल रही हो या घर के अंदर जो है वो कोई एक्टिविटीज कर रही हो, जो बहुत सारी एक्टिविटीज है जो कि बच्चियां घर के अंदर करती हैं, अल्हम्दुलिल्लाह पर्देदार घरानों की बच्चियां जो होती हैं वो घर के अंदर बेशुमार एक्टिविटीज कर रही होती हैं, दे आर ऑलवेज बिजी एंड दे आर अल्हम्दुलिल्लाह सेटिस्फाइड एंड हैप्पी। वो ये इसमें नहीं रहती हैं कि मुझे बाहर निकलना है, मैं क्यों अंदर बंद होकर बैठी हुई हूँ और ये और वो, नहीं, उनका उनके माँ बाप ने उनका जहन ऐसा बनाया होता है अल्लाह के हुक्म से कि वो घर में ही उनको मजा आ रहा होता है, घर में ही वो मुतमईन होती हैं, घर उनको काट नहीं रहा होता, तो बच्चियां घर के अंदर हैं लेकिन बच्चे बाहर जाकर के खेल रहे हैं लड़के, ठीक है ना। तो अब लड़कों को ये बात समझाएं, लड़कों को ये बात समझाएं कि बेटा साहब ये जो आप बाहर जाकर के खेल रहे हैं और आपकी बहनें जो हैं वो बाहर नहीं जा रही, तो उसकी वजह ये नहीं है कि आपको कोई अल्लाह ताला ने हक दिया है कि आप बाहर जाकर के खेलें, और ये हक जो है वो अल्लाह ताला ने बच्चियों को नहीं दिया, इस वजह से वो घर के अंदर बैठी हुई है, ठीक है। ये कोई आपका हक नहीं है, दिस इज नॉट समथिंग दैट इज योर राइट, दैट इज समथिंग दैट यू डिजर्व, कि नहीं बाहर आपको जाना है और आपको जो है वो हवाखोरी करनी है और आपको जो है फलाना स्पोर्ट खेलना है और आपको फलाना स्पोर्ट मजे करने हैं अपने दोस्तों के साथ, नहीं, ये आपका हक नहीं है, आप इस मकसद के लिए दुनिया के अंदर नहीं भेजे गए हैं, बल्कि आप जो बाहर जाकर के खेल रहे हैं ना वो सिर्फ इसलिए आप जाकर के खेल रहे हैं क्योंकि अल्लाह ताला ने आपकी जो जिम्मेदारी बनाई है इस दुनिया के अंदर वो है दीन की मेहनत, दावत और तबलीग की जिम्मेदारी, जिसके अंदर के बाद जब आगे जाती है तो वो जिहाद की शक्ल भी इख्तियार कर सकती है, ठीक है ना। तो इसके लिए जो है ना एक फिजिकल फिटनेस की जरूरत है, इसके लिए एक ऐसे जिस्म की जरूरत है कि जो कि एक्टिव हो, जो जिस्म फिजिकली यानी चुस्त हो और यानी मजबूत हो, ठीक है ना। इस वजह से आप जाकर के बाहर खेलते हैं, आपको जो हम बाहर खेलने के लिए भेज देते हैं ना और आपकी बहनों को जो है बाहर नहीं खेलने के लिए भेजते, वो ये नहीं है कि आप कोई आसमानी हक लेकर के आए थे ऊपर से अपने लिए खेलने कूदने का हक, नहीं, ये आपका खेलने कूदने का कोई हक नहीं है, अल्लाह ताला ने हमें खेलने कूदने के लिए पैदा नहीं किया था, इसका एक मकसद है और वो मकसद ये है ताकि आप जो है ना वो एक मजबूत, फिजिकली मजबूत, ठीक है ना, एक मोमिन बन सकें, और जो कि इस दुनिया का के अंदर अपने भेजे जाने का मकसद दावत और तबलीग का मकसद, वो मकसद पूरा कर सके, तो इस मकसदियत की वजह से, ठीक है ना, इस तरह की बातें करके ये माओं की जिम्मेदारी है कि वो अपनी औलादों का जहन बनाए, ऑफकोर्स बाप की जिम्मेदारी भी है, ठीक है ना, लेकिन बाप का वक्त वही वक्त इतना इतना ज्यादा नहीं मिलता बच्चों के साथ जितना कि माओं को वक्त मिलता है बच्चों के साथ, ठीक है। तो भाई अगर ये काम नहीं करेंगे ना तो फिर हमारी जिंदगी, हमारी जनरेशन भी जो है वो मदरूह की कैफियत में ही गुजर जाएगी, फिर हमारी अगली जनरेशन, हमारी औलाद वो भी मदरूह की ही हालत में इस दुनिया से गुजर जाएंगे, और ये गुलामी जो है ना वो हमेशा हमेशा चलती रहेगी, और अपनी जिंदगी का मकसद पूरा किए बगैर जब इस दुनिया से गुजर जाएंगे तो उसके बाद फिर अगली जिंदगी जब आएगी ना तो उस अगली जिंदगी में हमें फिर लड्डू पेड़े नहीं खिलाए जाएंगे, है ना, जन्नत के लड्डू पेड़े जिसके हम मुतमईन होके बैठे हुए हैं कि अब बस आंख बंद होने की देर है कि सामने जो है वो एक रेड कार्पेट जो है वो बिछाई जाएगी मेरे, और मुझे कहा जाएगा आइए हजरत, आइए मैडम, आपके लिए जो है वो जन्नत का रास्ता हमवार कर दिया गया है, आइए, या ये तो नफ्सुल मुतमईना इरजी इला रब्बी की राज़िया मर्ज़िया, है ना, ये तो हम हमें हमें कह दिया जाएगा वदखुली फी इबादी वदखुली जन्नती, है ना, मेरी इबाद में दाखिल हो जाओ, वो तो हमने हुआ, वो तो हमने किया ही नहीं है, लेकिन बहरहाल नहीं किए बगैर ही हमें कह दिया जाएगा वदखुली जन्नती, जन्नत में दाखिल हो जाओ, ठीक है ना। तो ये खाम ख्याली है और ये सिर्फ अपने आप को धोखा देना है। ऐसा नहीं होता मामला। चले आज की क्लास उसी में खत्म हो गई, आगे हम चलते हैं। अलम नजअल अल अर्द किफाता अहया व अमवाता, कि क्या हमने जमीन को, यानी हमने जमीन को किफात बनाया है, या बल्कि तर्जुमा तो इस तरह से बनता है ना कि क्या हमने जमीन को किफात नहीं बनाया, अहयान व अमवातन, जिंदा और मुर्दा इंसानों के लिए। किफात किफ्तुन से मुश्तक है, जिसके मानी मिलाने और जमा कर लेने के हैं। ठीक है, तो किफात वो चीज जो बहुत सी चीजों को अपने अंदर जमा कर ले, उसको किफात कहते हैं। जमीन को हक ताला ने ऐसा बनाया है कि जिंदा इंसान उसकी पीठ पर सवार हैं और मुर्दे सब उसकी पीठ में, उसके पेट में जमा है। ठीक है ना, मुर्दे जो होते हैं वो दफन हो जाते हैं, तो वो पेट में हो गए जमीन के, और जो जिंदा इंसान है वो उसकी पीठ के ऊपर सवार है। ठीक है, तो जमीन ने जो है वो सबको जमा किया हुआ है। ठीक है, अब आपसे रिलेटेड एक और बात, कि जी हो सकता है आपने भी कभी अपने घर के अंदर कोफ्ते बनाए हों। कोफ्ते समझते हैं ना, कल अल्लाह जदाए खैर दे, आप में से एक ने जो है वो कोफ्ते बना करके भेजे, माशाल्लाह हमने उनके कोफ्ते खाए और जो है उनको दुआ दी। ठीक है, तो वो कोफ्ते का जो लफ्ज है ना, वो भी इसी से है, क्योंकि कोफ्ते के अंदर भी बहुत सारी चीजों को मिला मिला करके एक गोल गोल से जो है ना वो कोफ्ते बना दिए जाते हैं। ठीक है, तो उर्दू जुबान के अंदर तो बहुत सारे अल्फाज अरबी जुबान से ही आए ना, तो इस तरीके से किफ्तुन जो है वो हांडी को भी कहते हैं, हांडी, क्योंकि हांडी के अंदर भी आप जो है वो गोश्त भी डाल देती हैं, आप दाल भी डाल देती हैं, आप जो है पानी भी डाल देती हैं, आप उसके अंदर मसाले भी डाल देती हैं, नमक भी डाल देती हैं, सब कुछ मिला करके उसको फिर हांडी में सारी चीजों को मिक्स करके जो है बनाया जाता है। तो किफ्तुन का लफ्ज जो लफ्ज है वो भी यानी इसी मानी, यानी इसी वजह से हांडी के लिए भी इस्तेमाल किया जाता है। अच्छा, इसके बाद फरमाते हैं, इन्हा तरमी बिशरर इनकल कसर का अन्नहु जिमालतुन सुफर, के कसर के मानी बड़ा आलीशान महल। उर्दू में भी कसर, कसरुन जमीलुन, और जो है वो लोगों ने अपने घरों के नाम भी रखे हुए होते हैं। अच्छा, जमालतुन बमानी जमल, ऊंट को कहा जाता है, और सुफर असफर की जमा है, जिसके मानी जर्द के हैं, येलो। मुराद आयत की यह है कि इस जहन्नुम की आग से इतने बड़े बड़े शरारे उठेंगे। शरारे मतलब जो 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 चिंगारियां, जिनको हम कहते हैं ज्यादा आसान उर्दू में, जो एक मुस्तकिल महल आलीशान की बराबर हो। ठीक है, इतने बड़े बड़े अंगारे और यानी शरारे उठेंगे कि वो बड़े महल के बराबर होंगे, फिर वो मुतफर्रित होगा, क्योंकि ये चिंगारियां जो है ना, शुरू में जैसे एक बड़ा बड़ा फ्लेम निकल रहा है, फिर वो फ्लेम जो है फिर वो ब्रेक आउट हो जाता है। ठीक है, मुतफर्रित हो जाता है छोटे छोटे टुकड़ों के अंदर, तो वो जो छोटे छोटे टुकड़े होंगे ना, वो भी जर्द ऊंटों के बराबर होंगे। ठीक है, यानी जर्द ऊंटों से मुराद जो है वही जो हमारे यहाँ ज्यादा कॉमन ऊंट होते हैं, वरना तो ऊंट जो है वो सुर्ख ऊंट भी होते हैं, और बिल्कुल सफेद ऊंट भी होते हैं, और बिल्कुल काले ऊंट भी होते हैं। अगर आप सऊदी अरब में रहते हैं और मक्का मुकरमा मदीना मनवरा ड्राइव करके जाते हैं, तो रास्ते में हर रंग के जो है वो आपको ऊंट नजर आएंगे। सुर्ख तो शायद नहीं नजर आए, वो तो क्योंकि सबसे महंगे और सबसे कीमती होते हैं, वो तो शायद इस तरीके से फिरते हुए नजर नहीं आए, लेकिन बाकी कलर्स के नजर आते हैं। लेकिन जर्द ऊंट जो है ना, ये सबसे कॉमन कलर है ऊंटों का, और वो बहुत बड़े साइज के होते हैं जाहिर है। और बाज हजरात ने इस जगह सुफर का तर्जुमा स्याह से किया है, क्योंकि जर्द ऊंट की जर्दी स्याही माइल होती है। ठीक है, वो ज्यादा इतना डार्क हो जाता है कि फिर वो थोड़ा स्याह भी हो, वरना स्याह ऊंट जो है वो तो बिल्कुल ही काले होते हैं। लेकिन जर्द ऊंट भी जो है ना, वो भी जमाने के साथ साथ या मिट्टी वगैरह लग करके गर्द गुबार और सबसे, वो भी थोड़े से काले हो जाते होंगे इस तरह से। अब हम ऊंटों के कोई एक्सपर्ट तो है नहीं। अच्छा, आगे फरमाते हैं, हादा यौमु ला यंतिकून वला युअज़नु लहुम फयअतज़िरून। ठीक है, कि यानी उस दिन में कोई बोल ना सकेगा। नुतुक, नुतुक का मतलब होता है बोलना। ठीक है, हैवान नातिक इंसान को इसी वजह से कहा, बोलने वाला हैवान है ये। अब इसका मतलब ये नहीं कि भाई जुमे के बयान में हमने समझाया था कि भाई खामोश रहना जो है ना ये असल हालत है, बोलते रहना असल हालत नहीं है, जरूरतन बोलना चाहिए। तो अब कोई कहे कि अच्छा इंसान को हैवान नातिक कहा है, तो उसका मतलब ये है कि हमें तो बोलना ही चाहिए, वरना तो हम हैवान नातिक कैसे बनेंगे। इसी वजह से तो मैं बोलती हूँ, चुप ही नहीं रहती, अगले बंदे को सुनने का बोलने का जो है वो इजाजत ही नहीं देती, क्योंकि मैं हैवान नातिक हूँ। अगर मैं चुप हो गई तो हैवान नातिर से हट करके कहीं मैं कोई दूसरी किस्म की हैवान ना बन जाऊं। नहीं भाई, हैवान नातिर का मतलब ये नहीं है कि अब आप हर वक्त नातिर, हर वक्त जो है बोले चले जा रहे हैं, ठीक है। तो असल जो है वो खामोशी ही है, और खामोशी के अंदर ही अल्लाह ताला ने हमारे लिए निजात रखी है। तो बहरहाल यहाँ पर तो लफ्ज़ नुतुक का इस्तेमाल किया गया है कि जिस दिन कोई बोल ना सकेगा और ना किसी को अपने किए हुए अमल का उजर पेश करने की इजाजत होगी, ला युज़नु, नहीं इजाजत होगी लहुम या तज़ीरुन कि वो उजर पेश करें। और दूसरी आयत कुरान में जो कुफार का बोलना और उजर पेश करना मजकूर है वो इसके मुनाफी नहीं है, ठीक है। क्योंकि महशर में मुख्तलिफ मवाकिफ और मकामात आएंगे, किसी मकाम में कलाम और उजर पेश करना ममनू होगा और किसी में इजाजत होगी, ठीक है ना। स्टेजेस होंगे ना वहां पर, तो एक मुकाम ऐसा होगा कि जिसके अंदर उनको बोलने की इजाजत होगी और वो काफिर जो है वो डिनाई कर देंगे कि नहीं ऐसा तो हुआ ही नहीं, हमने तो ऐसा किया ही नहीं, ठीक है ना। और फिर उसके ऊपर गवाह लाए जाएंगे, वो हर गवाह का भी इनकार कर देंगे, नबी अलैहिस्सलाम का भी इनकार कर देंगे, क्योंकि दिन दुनिया में भी इनकार करते थे तो वहां पर भी इनकार कर देंगे, ठीक है। लेकिन दुनिया की आदतें आखिरत में भी जाकर के पीछा नहीं छोड़ती हैं। तो दुनिया में हमें अपनी आदतों को अच्छा बनाना है, वरना गंदी आदतों के साथ इस दुनिया से चले गए ना तो कहीं आसान हो गए कयामत के दिन अल्लाह के सामने भी वही गंदी बातें कर रहे हो, और जब अल्लाह के सामने गंदी बातें करेंगे तो फिर तो मुंह के ऊपर मोहर लगा दिया जाएगा और लगा दी जाएगी, और फिर हमारे हाथ पैर और ये चीजें बोलना शुरू कर देंगे हमारे खिलाफ, ठीक है। तो ये दुनिया की जिंदगी मोहलत है बहुत सारी अच्छी चीजों का, उनमें से एक अच्छी चीज और जरूरी चीज क्या है कि अपनी गंदी आदतों को जो है वो अच्छा कर ले, ठीक है। तो बहरहाल तो उसके बाद जो है जब मोहर लगा दी जाएगी तब उनको इजाजत नहीं होगी, ला यंतकून, अब तुम नहीं बोल सकते, ठीक है। अच्छा, अब जिस हिसाब से हम चल रहे हैं क्लास के अंदर, तो मेरे ख्याल में अगली क्लास जो है वो भी हमें लगानी पड़ेगी इसी सूरत के अंदर। तो यहाँ पे हम क्लास अपने खत्म करते हैं क्योंकि दो लोगों की दूसरी क्लासेस भी हैं। अगर किसी को सवाल पूछना है तो वो क्लास में ठहर करके सवाल पूछ सकते हैं, और बाकी जिन लोगों की दूसरी क्लासेस हैं तो वो फिर अपनी दूसरी क्लास के अंदर जा सकते हैं, और अगर सवाल नहीं है तो हम क्लास को शट डाउन ही कर देंगे। ये आपने क्या पूछा था, अपने घर से? अच्छा हाँ, अपने घर से शुरू करना, जी। चलिए यहाँ पे हम क्लास खत्म कर देते हैं। वाखिरु दावाना अन अलहम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।